नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौ। प्राविधिक साथी राजु थापा र म श्रिया नेपाल। आज मिति 2079 साल असोज 23 गते आइतबार, आश्विन शुक्ल पक्ष पूर्णिमा तिथि, तदनुसार अक्टोबर महिनाको 9 तारीख सन् 2022, नेपाल सम्बत 1142। प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेद्वारी दर्ता आज हुँदैछ। यसै प्रसंगलाई आज सबैजसो पत्र पत्रिकाले मुख्य खबरको रूपमा छापेका छन्। गोर्खापत्र दैनिकको यसै प्रसंगबाट कार्यक्रमको शुरूआत गर्दैछौं। राजनीतिक दलका नेता र स्वतन्त्र राजनीतिक अभियन्ताले 5 वर्षको प्रतीक्षापछि जनताबाट अनुमोदित हुने अवसरका रूपमा प्रत्यक्षतर्फको उम्मेद्वारी मनोनयन पत्र आज दर्ता गर्नुहुनेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगिर 4 गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ता आज बिहान 10 देखि साँझ 5 बजेभित्र गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, पहिलो हुने निर्वाचित हुने प्रणाली अन्तर्गत प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि आइतबार मनोनयन पत्र पेश गर्नुपर्नेछ। राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले निर्धारित समयमा आवश्यक कागज पत्र सहित उपस्थित भएर उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्नुहुनेछ। सम्बन्धित उम्मेद्वारले मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्नुपर्नेछ। उहाँका अनुसार उम्मेद्वार एवं स्वयं उपस्थित भएर वा उम्मेद्वारका प्रतिनिधि र वारिस नामबाट मनोनयन पत्र दर्ता गर्न सकिनेछ। निर्वाचन आयोगले बाढ़ी पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेद्वारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ। आयोगले आइतबार बिहान 10 बजेभित्र निर्वाचन आयोगमा कागजात उपलब्ध गराएमा आवश्यक सहजीकरण गरिदिने व्यवस्था मिलाएको जानकारी दिएको छ। प्रत्यक्षतर्फ देशभरिका कुल 165 प्रतिनिधि सभा र 330 प्रदेशसभा निर्वाचन क्षेत्रमा उम्मेद्वारी मनोनयन पत्र दर्ता गरिनेछ। आगामी निर्वाचनमा भाग लिन 76 राजनैतिक दलले निर्वाचन आयोगमा निवेदन दिएका थिए। विभिन्न राजनैतिक दलले एउटै चुनाव चिन्ह लिएर चुनावमा जाने भएपछि दलहरूका लागि 68 चिन्ह निर्धारण गरिएको छ। उम्मेद्वार चयनका लागि शनिबार अबेरसम्म पनि विभिन्न राजनीतिक दलबीच बैठक जारी रहेको थियो। सत्ता साझेदार नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी सहितको दलबीच चुनावी तालमेल हुनेछ। गठबन्धनका तर्फबाट साझा उम्मेद्वारले प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेद्वारी दिनेछन्। त्यसै गरी नेपाल कम्युनिष्ट पार्टी एमाले, जनता समाजवादी पार्टी नेपाल सहित प्रमुख प्रतिपक्ष विपक्षी दलको नेतृत्वमा रहेको गठबन्धनले पनि केही क्षेत्रमा साझा उम्मेद्वार उठाउनेछ। अन्य राजनीतिक दल र स्वतन्त्र उम्मेद्वारले पनि उम्मेद्वारी दर्ताको तयारी अन्तिम चरणमा पुर्याएका छन्। उम्मेद्वारको टिकटका लागि काठमाडौँ आएका नेताहरू हिजो सम्बन्धित जिल्ला फर्किएका छन्। यसैबीच निर्वाचन आयोगले आगामी मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फको उम्मेद्वारी दर्ताका लागि सबै तयारी पूरा भएको जनाएको छ। हिजो आयोगको केन्द्रीय कार्यालय बहादुर भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उम्मेद्वारलाई निर्धक्क भएर उम्मेद्वारी दर्ता गर्न आग्रह गर्नुभयो। आयोगले प्रत्यक्षतर्फका लागि आज बिहान 10 देखि 5 बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन पत्र दर्ताको कार्यक्रम तय गरेको छ। मनोनयन दर्ताका लागि आवश्यक संरचना, जनशक्ति र सुरक्षा प्रबन्ध सहित सम्पूर्ण व्यवस्था मिलाइएको छ। उहाँले भन्नुभयो, निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेद्वार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाता बीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न हार्दिक आह्वान गर्दछ। प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन उम्मेद्वारी दर्ता आज, सम्पूर्ण तयारी पूरा, आचार संहिता पालना गरौं, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सत्तारूढ़ दलबीच टिकट वितरणको टुंगो लगाउन छलफल भइरहेको छ। प्रधानमन्त्री निवास बालवाटारमा राति 12 बजे यो समाचार तयार पार्दासम्म गठबन्धनका साझा उम्मेद्वारलाई टिकट दिने विषयमा छलफल भइरहेको छ। यो खबर पनि गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। नेपाली कांग्रेसका प्रवक्ता डाक्टर प्रकाश शरण महतले प्रतिनिधि सभा र प्रदेशसभाको प्रत्यक्षतर्फ मनोनयन पत्र दर्ता आइतबार नै गर्नुपर्ने भएकाले मध्यरातसम्म बसेर साझा उम्मेद्वार तय गरिसक्ने बताउनुभयो। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा बीच सीट बाँडफाँडमा सहमति भएपछि साझा उम्मेद्वार तय गर्न शीर्ष नेताहरू जुट्नु भएको हो। प्रदेश एक, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशमा साझा उम्मेद्वार तय भइसके पनि मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही जिल्लामा साझा उम्मेद्वारबारे छलफल भइरहेको छ। शीर्ष नेताहरूको उम्मेद्वारी तय भइरहेको नेताहरूले बताउनु भएको छ। यद्यपि औपचारिक घोषणा भइरहेको छैन। सत्ता गठबन्धनमा लोकसभा सामेल, सीट बाँडफाँड टुंगियो, गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेद्वारी दिनेको लहर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। आगामी मंगसिर 4 हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका दुवै गठबन्धनमा आन्तरिक कलह चुलिँदै गएको छ। चुनावी तालमेलको सहमति गरेका दलहरूबीच सीट बाँडफाँडमा सहमति भए पनि पार्टीभित्र टिकट वितरणमा आन्तरिक असहमति बढ़ेको हो। नेपाली कांग्रेसको नेतृत्वमा रहेको सत्तापक्ष गठबन्धन दलहरूमा आन्तरिक भागबण्डाको खिचलो अझै साम्य भएको छैन। गठबन्धनका प्रमुख दल कांग्रेसभित्र संस्थापन र संस्थापन इतरबीच व्यापक अन्तर्विरोध अझै कायमै रहेको नेताहरूले बताएका छन्। संस्थापन पक्षले पेलेर लान खोजेको भन्दै समान अवसर र न्यायका लागि खबरदारी गरिरहेका नेताहरूको दबावपछि समानुपातिक बन्दसूची सच्याए पनि प्रत्यक्षमा पुराना नेताहरू नै नसमेटिए को भन्दै विरोध जारी राखिएको नेता भूपेन्द्र जङ साईले भन्नुभयो। उनीहरूले वरिष्ठ नेताहरूको क्षेत्र माओवादी र एकीकृत समाजवादीलाई दिएको भन्दै असन्तुष्टि जनाएका हुन्। गठबन्धनकै कारण पार्टी छाड्नेदेखि स्वतन्त्र उम्मेद्वारी दिनेको लहर नेपाल समाचार पत्रले अग्रपृष्ठमा छापेको छ। गठबन्धन विरूद्ध गठबन्धन, कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धनलाई पराजित गर्न एमाले नेतृत्वमा राजपा र राप्रपा मैदानमा, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको खबर हो। आज देशभर प्रतिनिधि सभाका 165 र प्रदेशसभाका 330 निर्वाचन क्षेत्रमा उम्मेद्वारी दर्ता हुँदैछ भने ठिक 6 सातापछि आइतबारकै दिन मतदान हुनेछ। मंगसिर 4 हुने संसदीय निर्वाचनमा स्पष्ट दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने भएको छ। कांग्रेस नेतृत्वमा माओवादी, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाको गठबन्धनलाई पराजित गर्न एमाले नेतृत्वमा राजपा र राप्रपा अघि सरेका छन्। यसैबीच प्रतिनिधि सभा निर्वाचनका लागि मनोनयन गर्ने अघिल्लो साँझसम्म अनौठा राजनैतिक दृश्य देखिएका छन्। शाही शासनमा अन्तिम गृहमन्त्री कमल थापा, एमालेको चुनाव चिन्ह सुरेश सहित मकवानपुरबाट उम्मेद्वार बन्ने हुनुभएको छ भने एमालेका पूर्व उपमहासचिव घनश्याम भूषाल स्वतन्त्र उठ्ने तयारीमा हुनुहुन्छ। यसअघि भूषाल निर्वाचित क्षेत्र रूपन्देही 3 पनि एमाले राप्रपाका लागि छाडेको छ, जहाँबाट पञ्चायतकालमा समेत मन्त्री रहेका दीपक भोराले उम्मेद्वारी दिँदै हुनुहुन्छ। अध्यक्ष केपी शर्मा ओलीको स्वेच्छाचारी शैलीसँग समर्पण नगर्ने भन्दै एमालेबाट अलग भएको घोषणा गर्नुभएका भूषाललाई रूपन्देही 1 आफ्नो तर्फबाट उम्मेद्वारी दिन सत्ता गठबन्धन दलका नेताहरूले प्रस्ताव गरेका छन्। गठबन्धनको भागबण्डामा रूपन्देही 1 माओवादीलाई परेको छ, तर यो विषयमा छलफल भए पनि अन्तिम सहमति नभएको नेताहरूले बताएका छन्। कमल थापा सूर्य चिन्हबाट लड्दै घनश्याम भूषाल स्वतन्त्र, कान्तिपुर दैनिकले अग्रपृष्ठमा छापेको छ। तपाई यति बेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब बाँकी खबरहरू। बाढ़ी पहिरोका कारण 23 जनाको मृत्यु गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। गत बुधबारदेखि शुरू भएको वर्षाका कारण देशभरको जनजीवन प्रभावित भएको छ। वर्षाका कारण आएको बाढ़ी पहिरोमा परि 30 जनाको मृत्यु भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता टेक प्रसाद राईका अनुसार लगातारको वर्षाका कारण आएको बाढ़ी पहिरोमा परि काठमाण्डुमा 3 जनाको मृत्यु भएको छ भने पहिरोले घर पुरिँदा जुम्लामा 7 जनाको मृत्यु भएको छ। यसै गरी पहिरोले घर पुरिँदा प्युठानमा 6 जनाको मृत्यु भएको छ। मकवानपुरमा पहिरोमा परि 4 जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। धादिङ र नुवाकोटमा पहिरोले घर बगाउँदा 2 जनाको मृत्यु भएको छ भने झापा र रौतहटमा बाढ़ीले बगाउँदा 2 जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार डोल्पा र सल्यानमा 2 जनाको मृत्यु भएको छ। त्यस्तै बाढ़ी पहिरोबाट कपिलवस्तुमा 1 र दाङमा 2 जनाको मृत्यु भएको छ। पहिरोमा परि गुल्मी र पाल्पामा 1 जनाको मृत्यु भएको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार पछिल्लो 4 दिनमा बाढ़ी पहिरोमा परि 3 जना बेपत्ता भएका छन्। वर्षाका कारण आएको बाढ़ी पहिरोले देशका विभिन्न सड़क तथा राजमार्ग अवरूद्ध हुँदा आवत जावतमा समस्या आएको छ। वर्षाका कारण बाढ़ी पहिरोले पुर्याएको भौतिक क्षतिको विवरण संकलन भइरहेको गृह मन्त्रालयले जनाएको छ। यसै गरी अविरल वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढ़न गई दाङको लमही नगरपालिका 8 सतबरिया स्थित धनपूर्वा दुगुरुवा र बग्रहवा साथै राप्ती गाउँपालिका 5 सिसहरनिया र अर्नहवा गाउँका 200 घर डुबानमा परेका थिए। नेपाली सेनाले बाढ़ीबाट उच्च जोखिममा रहेका 35 वटा घरमा रहेका स्थानीय बासिन्दालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको छ। नेपाली सेनाले पहिरोका कारण अवरूद्ध रहेको घोराई लमही सड़क खण्ड सञ्चालनमा ल्याएको छ। नेपाली सेनाले गोर्खाको मनास्लु हिमाल आरोहणमा फँसेका 8 जनाको सकुशल उद्धार गरेको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार अविरल वर्षाका कारण मनास्लु हिमालमा 2 विदेशी सहित 6 नेपाली आरोही फँसेका थिए। बाढ़ी पहिरोका कारण 30 जनाको मृत्यु गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। वर्षापछिको पहिरोले जुम्लामा घर भत्किँदा एकै परिवारका 5 सहित 7 जनाको मृत्यु भएको छ। सुति रहेको समयमा स्थानीयवासी गणेश बहादुर साईको घर भत्किएको हो। घटनामा 2 जना घाइते भएको प्रहरी चौकी गुठी चौरले जनाएको छ। कनका सुन्दरी गाउँपालिका 5 स्थित बारकोटे वाडामा शनिबार 4 बिहान 4 बजेतिर यो घटना भएको हो। परिवारका सदस्यहरू सुतिरहेको समयमा पहिरो खसेका कारण ठूलो मानवीय क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार पहिरोले घर नै भत्काउँदा 7 जनाको मृत्यु भएको हो। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले घटनास्थलबाट 7 वटा शव निकालिएको जनाएको छ। यो खबर अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। अन्नपूर्ण पोस्टले नै अग्रपृष्ठमा पहिरोमा फँसेर 3 दिनदेखि विचल्ली शीर्षकमा खबर छापेको छ। गोर्खाको चुमनुम्री गाउँपालिका 6 स्थित लोकपा पहिरोको बीचमा 1 व्यक्ति घाइते अवस्थामा 3 दिनदेखि फँसिरहेका छन्। चुमचेत र छेकमपारमा मजदूरी गरी बस्ने सुर्खेतका 34 वर्षका दीपक जीसी गत बिहिबारदेखि फँसिरहेको गाउँपालिकाका अध्यक्ष निमा लामाले बताउनुभयो। उहाँका अनुसार छेकमपारबाट फर्कदै गरेका जीसी पहिरोमा फँसेर बिचल्लीमा परेका हुन्। लोकपाको ठूलो पहिरोमा खुट्टा भाँचिएर घाइते भएका रहेछन्। ढुङ्गामुनि लुकिरहेका उनको खुट्टा गनाइसकेको अवस्थामा हिजो शनिबार स्थानीयवासीले देखेछन्। लामाले भन्नुभयो 3 दिनदेखि खान पिउनु छैन, बिचल्ली भएको छ, उनको हेलिकप्टरबाट उद्धार गर्नुपर्ने भएकाले पहल गरिरहेको लामाले बताउनुभयो। जीसीका देब्रे खुट्टा भाँचिएको भेटिएको शनिबार उनलाई खानेकुरा पुर्याएर फर्किएका स्थानीयवासी सेराप गुरूङले बताउनुभयो। अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयहरू निर्वाचन खर्चको सीमा शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। नेपालीको मुख्य चाड दशैंले विदा लिएसँगै निर्वाचन अर्को राष्ट्रिय पर्व झैं अगाडि आउँदैछ। आउँदो मंगिर 4 गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचन सबैतिर मूल चर्चाको विषय भएको छ। यसका निम्ति निर्वाचन आयोग लगायत सबै सरकारी निकायले आफ्नो जिम्मेवारीलाई पूर्ण गतिमा अगाडि बढ़ाइरहेका छन्। नेपालको नयाँ संविधान जारी भएपछि दोस्रो पटक सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा तथा प्रदेशसभाको यो निर्वाचनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको सम्वर्धनमा थप योगदान गर्ने विश्वाससँगै निर्वाचनलाई अझ बढ़ी लोकतान्त्रिक मर्यादित बनाउने प्रयासलाई ध्यान दिएको छ। निर्वाचन खर्चको सीमा शीर्षकमा गोर्खापत्र दैनिकले सम्पादकीय बनाएको छ। यता कान्तिपुर दैनिकले देखावटी दस्तावेज मात्रै नहोस् निर्वाचन आचार संहिता शीर्षकमा सम्पादकीय छापेको छ। मुलुक चुनावमय भइसकेको छ। मंगिर 4 हुने संघीय संसद तथा प्रदेशसभा निर्वाचनका लागि आज उम्मेद्वारहरूले मनोनयन दर्ता गर्दैछन्। अब राजनैतिक दल तथा उम्मेद्वारहरूले स्वाभाविक रूपमा आफ्नो चुनावी अभियान तीव्र बनाउनेछन्। मतदातालाई आकर्षित गर्न हर सम्भव प्रयास गर्नेछन्। चुनावी प्रतिद्वन्दिताका क्रममा दल तथा उम्मेद्वारबीच शक्ति प्रदर्शनको होड चल्नेछ। आफ्ना पक्षमा मत बढ़ाउन अधिकतम कोशिश गर्नु स्वयंमा अन्यथा होइन, तर यस क्रममा गतिविधि जुनसुकै मूल्यमा पनि स्वच्छ स्वस्थ र मर्यादित हुन जरूरी छ। यसका निम्ति सम्बन्धित सबैले निर्वाचन आयोगद्वारा जारी आचार संहिताको अक्षरश पालना गर्नु अपरिहार्य छ र आयोग स्वयंले पनि यसको कार्यान्वयनमा विशेष जोड़ दिनुपर्छ। देखावटी दस्तावेज मात्रै नहोस् निर्वाचन आचार संहिता शीर्षकमा कान्तिपुर दैनिकले सम्पादकीय छापेको छ। यता अन्नपूर्ण पोस्टले बर्खे विपदको वर्षेनी रोग शीर्षकमा सम्पादकीय बनाएको छ भने नागरिक दैनिकले सड़क असुरक्षा शीर्षकमा सम्पादकीय छापेको छ। सड़क यात्रालाई व्यवस्थित बनाउन राज्यका निकायले प्रभावकारी भूमिका निर्वाह गर्न सकेनन्, त्यसैको दुष्परिणाम आजको दिनमा हामीले भोगिरहनु परेको छ। यस्तो विषम परिस्थितिमा कसैले पनि जिम्मेवारी लिनु परेको छैन, नागरिक दैनिकले सम्पादकीय छापेको छ। यता नेपाल समाचार पत्रले निर्वाचनमा समाजवाद शीर्षकमा सम्पादकीय बनाएको छ भने कारोबार दैनिकले सरकारको प्राथमिकतामा नपरेको सड़क सुरक्षा शीर्षकमा सम्पादकीय छापेको छ। विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब बाँकी खबरहरू। सन् 2050 काठमाडौँ उपत्यकाको विद्युत माग 3000 मेगावट पुग्ने शीर्षकमा नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा खबर छापेको छ। सन् 2050 उपत्यकामा विद्युतको माग 3000 मेगावट भन्दा बढ़ी पुग्ने प्राधिकरणको एक अध्ययनले देखाएको छ। हाल काठमाडौँ उपत्यकाको विद्युत माग 350 मेगावट रहेको छ। सो बराबरको विद्युत मागलाई थेग्न सक्ने गरी थप प्रसारण लाइन र सब स्टेशन बनाउनु पर्ने अध्ययनले देखाएको हो। यसका लागि काठमाडौँ उपत्यका वरिपरि छुट्टै रिंग विद्युत नेटवर्क प्रसारण लाइन समेत बनाउनु पर्ने अध्ययनले देखाएको छ। सोही अध्ययनका आधारमा प्रसारण लाइन तथा सब स्टेशन बनाउने प्रक्रिया अघि बढ़ाइएको प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले बताउनुभयो। यसका लागि हाल जग्गा खोज्ने, जग्गा अधिकरण गर्ने, आयोजना डिजाइन गर्ने लगायतका काम भइरहेको उहाँको भनाई छ। आगामी 28 वर्षसम्म हुने काठमाडौँ उपत्यकाको विद्युतको माग र आपूर्तिलाई लक्षित गरेर नेपाल विद्युत प्राधिकरणले 11-11 प्रसारण लाइन र सब स्टेशन निर्माण गर्ने भएको छ। साथै सञ्चालनमै रहेका प्रसारण तथा वितरण प्रणाली सब स्टेशन लगायतका पूर्वाधारको समेत क्षमता बढ़ाउने योजना प्राधिकरणले अघि सारेको छ। यसका लागि करिब 60 अर्ब लागत लाग्ने प्राधिकरणको अनुमान रहेको छ। सन् 2050 काठमाडौँ उपत्यकाको विद्युत माग 3000 मेगावट पुग्ने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको छ। अमेरिकी डलर दिन प्रतिदिन बलियो हुँदै गएपछि नेपाली मुद्रा हालसम्मकै कमजोर बनेको छ। राष्ट्रिय बैंकका अनुसार शनिबार एक अमेरिकी डलर बराबर 132.2 रूपियाँ भएको छ। यो हालसम्मकै उच्च हो। विनिमय बजारमा भारतीय मुद्रा कमजोर बन्दै गएपछि नेपाली मुद्रा निरन्तर अवमूल्यन भइरहेको छ। भारतको चालू खाता घाटा बढ़न थालेसँगै त्यहाँको विदेशी मुद्रा संचित प्रभावित भएको छ। अमेरिकी डलर बलियो हुँदै गएपछि नेपालको व्यापार घाटा झन बढ़ने निश्चित छ। आयातमा आधारित अर्थतन्त्र भएकाले नेपालले कमाएको विदेशी मुद्रा आयातमै बढ़ी खर्चिनुपर्ने हुन्छ। त्यसले आयातमा बढ़ी डलर बाहिरिने भएकाले नेपालले तुलनात्मक लाभ लिने अवस्था छैन। नेपाली मुद्रा इतिहासकै कमजोर दिनहुँ रेकर्ड तोड्दै डलरको भाव नयाँ पत्रिका दैनिकले नै भित्री पृष्ठमा छापेको छ। इजरायल सरकारले नेपालबाट कृषि क्षेत्रमा श्रमिक लैजाने जनाएपछि नेपाल सरकारले त्यसका लागि अध्ययन कार्यदल गठन गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले इजरायल सरकारको तर्फबाट नेपाली कृषि कामदार लैजाने भएपछि त्यसबारे अध्ययन कार्यान्वयनको कार्ययोजना बनाउन टोली गठन गरेको हो। श्रम मन्त्री शेरबहादुर कुँवरले आफ्नो 90 दिनको कार्यप्रगति प्रस्तुत गर्दै केयर गिभर बाहेक कृषि क्षेत्रमा समेत नेपालीलाई रोजगारीको अवसर दिने बताउनुभयो। इजरायलले हाल नेपालबाट 1000 केयर गिभर लैजाने क्रम जारी राखेका बेला कृषि क्षेत्रमा समेत थप 1000 नेपाली लैजाने प्रतिबद्धता जनाएको छ। कृषिमा श्रमिक लैजान अध्ययन टोली गठन कारोबार दैनिकले अग्रपृष्ठमा छापेको छ। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रेया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।